This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
गुड इभिनिङ श्रोताहरू, नमस्कार। नेपालीमा भन्नुपर्छ भने सदा चाहिँ आइतबार बेलुकी 9:30 तपाईँको सेवामा म इन्द्र उपस्थित भइसकेको छु। कार्यक्रम भोइस अफ साङ्ग्रेला लिएर आज पनि आज नयाँ वर्षको तेस्रो दिन अथवा नयाँ वर्षको पहिलो कार्यक्रम हामी म सञ्चालन गरिरहेको छु भोइस अफ साङ्ग्रेलामा। तपाईँलाई नयाँ वर्षको 2059 सालको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज विशेष गरी मैले पुरानो संस्कृति नेपाली भाषा अथवा नेपालीहरूमा रहेको पुरानो संस्कृति विशेष गरी धामी झाँक्रीबारे एउटा विशेष प्रस्तुति लिएर आएको छु। लाग्छ यो आधुनिक जमाना अथवा भनौँ साइन्सले यति धेरै डोमिनेट गरेको जमानामा पनि धामी झाँक्रीबारे के तथ्यहरू बाहिर आउँछन् अथवा के भन्न लागेको होला भन्ने तपाईँलाई लागेको होला। आज म विशेष गरी धामी झाँक्रीका बारेमा कुरा गर्नेछु। धामी झाँक्रीबारे बनाइएको एउटा डकुमेन्ट्री पनि तपाईँलाई त्यसको भोइस सुनाउनेछु, भोइस भर्जन सुनाउनेछु, र समाचार त छँदैछन् र मिठा मिठा गीत सङ्गीत पनि छँदैछन्। तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ 101.5 एफएममा चलिरहेको भोइस अफ साङ्ग्रेलाका लागि अथवा साङ्ग्रेला मार्फत तपाईँ आफ्ना आफन्तहरूलाई साथीभाइहरूलाई नयाँ वर्षको शुभकामना दिन चाहनुहुन्छ भने हाम्रो फेसबुक साङ्गीलाको आवाजमा गएर हामीलाई पठाउनुहोला। हामी कार्यक्रम म कार्यक्रमभरि अनलाइन रहनेछु भोइस अफ साङ्गीलाको फेसबुकमा, र सदा चाहिँ कार्यक्रम सुरु गरौँ खबरबाट। सुरुमा भुटान सम्बन्धी खबर। प्रधानमन्त्री जिग्मे थिन्लेले देशवासीलाई आफ्नो दैनिक खर्चमा कमी गर्न अनुरोध गरेका छन्। बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै थिन्लेले भुटानको आर्थिक स्वावलम्बनका लागि खर्चिलो जीवन जीवनमा परिवर्तन ल्याउन आवश्यक छ। उनले भनेका छन् हामी बिजुली बेचेर नुगल ट्रम्प 5.8 अर्ब कमाउँछौँ, तर तेल किन्न मात्र नुगल ट्रम्प 5.1 अर्ब खर्च गर्छौँ। यसबाट देशको लागि 70 करोड मात्र बाँकी रहन गयो। अर्थतन्त्र आयातमुखी बनेका कारण हालैको भारतीय मुद्रा समस्या सिर्जना भएको भन्दै उनले भारतबाट हुने आयातमा पनि कमी ल्याउनु पर्नेमा जोड दिए। आयातले देशको व्यापार र व्यापारिक अवसरहरूमा असर गरेको उनको भनाइ थियो। भुटानले वर्षेनी नोगल ट्रम्प 49 करोडको मासु, नोगल ट्रम्प 16 करोडको माछा, नोगल ट्रम्प 28.6 करोडको तरकारी र नोगल ट्रम्प 31.4 करोडको रक्सी आयात गर्छ। वर्षेनी 8,000 गाडीहरू भुटानमा बिक्री हुन्छन्। उता युवा बेरोजगार थाम्न नसकिने गरी बढेको छ। बेरोजगार युवाको सङ्ख्या 51,000 नागेको छ। मन्त्रीले तरकारी आयात गर्नु नपर्ने अवस्था सृजना गर्न पनि भने सरकारले ऐस आरामका सामान आयातमा थप कडाई गर्ने सङ्केत उनले देखाए। देशमा भारतीय रुपियाँ कमीका कारण अर्थतन्त्रमा नराम्रो असर परिरहेको बेला न्युयोर्कमा खुसियाली सम्बन्धी गोष्ठीमा सामेल हुन पुगेको भन्दै प्रधानमन्त्रीको खुब आलोचना भएको थियो। त्यसको लगत्तै देश फर्केर उनले राष्ट्रको नाममा सम्बोधन गरेका हुन्। 3 पटकको प्रयासमा पनि सबै स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न नसकेको निर्वाचन आयोगले बाँकी रहेका 68 स्थानको निर्वाचन स्थानीय जनताको इच्छा अनुसार गर्ने जनाएको छ। निर्वाचन आयोगका कर्मचारीले डाटा सङ्कलन गरिरहेको र यो सकिएपछि चुनाव लड्न आवश्यक फङ्सनल लिटरेसी टेस्टको तयारी गरिने आयोगले जनाएको छ। 68 स्थानमध्ये 55 स्थानमा उम्मेदवारी नै परेको थिएन भने अरू ठाउँमा 1 उम्मेदवारलाई पनि जनताले अस्वीकार गरिदिएका थिए। यसपछि ती क्षेत्रमा उम्मेदवार हुन सक्ने व्यक्तिबारे जानकारी दिन आयोगले जिल्ला कार्यालयलाई पत्राचार गरेको थियो। पुनसाङ्सु विद्युत आयोजना सञ्चालनमा आउन एक वर्ष ढिलाइ हुने भएको देखिएको छ। यो पुनसाङ्सु टूसँगै 2016 सञ्चालनमा आउने देखिएको छ। पुनसाङ्सु वानको ड्याम निर्माण निकै कठिन ठाउँमा गर्नु परेको कारण ढिला हुने देखिएको हो। सुरुको योजना अनुसार यो आयोजनाबाट सरकारले मार्च 2015 विद्युत उत्पादन सुरु गर्नुपर्ने थियो। छुक्काको ड्याम 15 मिटर गहिरो खनेर बनाइएको थियो भने पुनसाङ्सु वानको ड्याम बनाउन 70 मिटर खन्ने योजना बनाएको छ सरकारले। यसरी आयोजना एक वर्ष ढिला सुरु हुने भएका कारण यसको खर्च अनुकूलतम 16 अर्ब बढी थपिने देखिएको छ। अहिले यसको निर्माण खर्च न्यूनतम 38.15 अर्ब अनुमान गरिएको छ। यसमध्ये 60% भारतले लोन दिएको छ भने 60% भारतीय अनुदान। सुरुमा यो आयोजनाबाट 1095 मेगावाट विद्युत उत्पादन गर्ने भनिएकोमा अहिले आएर यसलाई बढाएर 1200 मेगावाट पुर्याइएको छ। भुटानमा दोस्रो संसदीय चुनाव नजिकिने गर्दा नयाँ नयाँ राजनीतिक पार्टीहरू खुल्ने क्रम जारी छ। पछिल्लो पटक देखा परेको पार्टी हो ड्रुक मेसर छोक्पा। यसअघि पनि 3 समूहले राजनीतिक दल खोल्ने तयारीमा रहेको खुलासा गरेका थिए। पुराना वा नयाँ पार्टी सबै पार्टीहरू राजनीतिक सिद्धान्तविहीन नै देखिन्छन्। चर्चामा आएकी एउटा समूहले मात्र आफ्नो राजनीतिक सिद्धान्त प्रजातान्त्रिक समाजवाद रहने बताएको छ। चर्चामा आएका सबै समूहले आफूहरू पार्टी चार्टर र मेनिफेस्टो तयारीमा जुटेको जनाएका छन्। उनीहरूलाई चुनाव लड्न उम्मेद्वार पाउनु भने असम्भव जस्तै देखिन्छ। राजनीति गर्ने इच्छा मन भएका मानिसको कमी, चुनावमा हारे भविष्य करिब करिब सकिने र 2 दलले मात्र संसदमा स्थान पाउने भएका कारण पनि धेरै राजनीतिक दलको भविष्य भुटानमा कमै छ। पछिल्लो दल ड्रुकमेरसेर छोक्पाले आफ्नो मुख्य मुद्दा महिला सशक्तिकरण र युवा बेरोजगार रहने जनाएको छ। रोयल मोनिटरी अथोरिटीले जारी गरेको नयाँ निर्देशिकाका कारण देशका सबै फाइनेन्सियल इन्स्टिट्युसनले लोन दिन छाडेका छन्। भारतीय रुपियाँको समस्या सिर्जना भएपछि रोयल मोनिटरी अथोरिटीले भारतीय रुपियाँ निकाल्न रोक लगाएन कि यता फेरि सुन्नुहोस् भारतीय रुपियाँको समस्या सिर्जना भएपछि रोयल मोनिटरी अथोरिटीले भारतीय रुपियाँ निकाल्न रोक मात्र लाएन कि मुद्रा संचिति बढाउन सबै फाइनेन्सियल इन्स्टिट्युसनलाई क्रेडिट टु डिपोजिट रेसियो बढाउन निर्देशन जारी गरेको छ। रोयल मोनिटरी अथोरिटीले क्रेडिट टु डिपोजिट रेसियो 60% पुर्याउन भनेको छ। यसअघि नै रोयल मोनिटरी अथोरिटीले गाडी र घर किन्नलाई लिइने लोनमा कडाई गरेको थियो। अब सबै प्रकारको लोनमा उसले कडाई लागू गरेको छ। यस निर्देशनपछि सबै फाइनेन्सियल इन्स्टिट्युसनहरूले लोनका लागि परेका अर्बौँ बराबरको निवेदन बन्द गरेका छन्। ब्याङ्क तथा आर्थिक जानकारहरूले यसले भुटानमा आर्थिक वृद्धिमा असर पर्ने बताएका छन्। यसले विकास गतिविधिमा पनि असर पार्ने देखिन्छ। ब्याङ्क तथा वित्तीय संस्थाहरू यसबारे छिट्टै छलफल गर्ने तयारीमा जुटेका छन्। क्रेडिट र डिपोजिट रेसियोलाई भने जति पुर्याउन फाइनेन्सियल इन्स्टिट्युसनलाई यसै वर्षको डिसेम्बरसम्मको समयावधि दिइएको छ। यदि उनीहरूले यो पुरा गर्न नसके दैनिक न्यूनतम 5,000 फाइन तिर्नुपर्ने रोयल मोनिटरी अथोरिटीले भनेको छ। अब नेपाल सम्बन्धी खबर। नेपाल सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिँदै आएको नेपाली सेनाको सुरक्षालाई हटाएको छ। पूर्व राजा र उनको परिवारको सुरक्षाका लागि नेपाली सेनाले सेनानीको नेतृत्वमा 25 सैनिक खटाएको थियो। सरकारको निर्णय अनुसार नेपाली सेनाले पूर्व राजाको सुरक्षाका लागि खटाएको जनशक्ति यसै साताबाट फिर्ता भएको हो। सरकारको निर्णयअनुसार पूर्व राजा र उनको परिवारका सुरक्षाको लागि सशस्त्र प्रहरीबलका प्रहरी नायब उपरक्षकको नेतृत्वमा 50 जना खटाइएको छ। माओवादी लडाकुको रेखदेख समायोजन र पुनस्थापन सम्बन्धी विशेष समितिले लडाकु र तिनका सबै हतियार नेपाली सेनाको जिम्मा लगाएको छ। यो निर्णयसँगै माओवादी नियन्त्रणका लडाकु नेपाली सेनाको चेन अफ कमान्डमा आएका छन्। विशेष समिति बैठकले लडाकु हतियार कन्टेनर शिविर तथा र त्यहाँ रहेका भौतिक सामग्री समेत मङ्गलबारदेखि नै नेपाली सेनालाई जिम्मा लगाउने निर्णय गरेको हो। विशेष समिति अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले बैठक लगतै प्रधान सेनापति छत्रमान सिंह गुरुङलाई बोलाएर निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको थियो। प्रधानमन्त्रीको निर्देशन अनुसार हतियार समेत रहेका 7 मुख्य शिविरमा मेजरको नेतृत्वमा सेनाको 1 कम्पनी करिब 150 जनशक्ति परिचालन गरिएको छ। बाँकी 8 सहायक शिविरमा भने क्याप्टेनको कमान्डमा 1 प्लाटुन करिब 40 सैनिक खटिएका छन्। अनमिनको प्रमाणीकरणमा नपरी बहिर्गमन भएका र अवकाश रोजेका माओवादी उपाध्यक्ष मोहन वैद्य पक्ष लडाकुहरूले धरना जुलुस निकालेकाले शिविरमा तनाव बढेपछि पूर्व निर्धारित समयावधिभन्दा दुई दिन अघि नै शीर्ष नेतासहितको समिति बैठकले शिविरको जिम्मा सेनालाई दिने निर्णय गरेको हो। पूर्व लडाकुहरूको विरोधका कारण उत्पन्न सुरक्षा चुनौती सेनालाई जिम्मा लगाउनुको दोस्रो कारण थियो। सोमबार बसेको लडाकु कमान्डरहरूको बैठकमा रोल्पा लगायत केही शिविरमा वैद्य समूहले शिविरका हतियार लुट्नसम्मको योजना बनाएको चर्चा भएको थियो। उता हतियार र लडाकु सेना नेपाली सेनालाई जिम्मा लगाउने निर्णयको विरोध गर्दै उपाध्यक्ष मोहन वैद्य पक्षले आन्दोलनको घोषणा गरेको छ। विशेष समितिको निर्णय लगत्तै कोपन्डोलमा वैद्य पक्षले बैठक गरी उक्त निर्णयलाई आत्मसमर्पणवादको पराकाष्ठा भनेको छ। यसैबीच संयुक्त राष्ट्र सङ्घीय सङ्घका महासचिव बान की मुन र अमेरिका तथा भारतले पनि सेना समायोजन सम्बन्धी निर्णयलाई स्वागत गरेका छन्। आफ्नो अध्यक्षलाई नेपालको एक समूहले सम्मानका लागि, यो भारतबाट आएको समाचार हो। आफ्नो अध्यक्षलाई नेपालको एक समूहले सम्मानका लागि काठमाडौँ निम्ति आएपछि दार्जिलिङका गोर्खा जनमुक्ति मोर्चा अहिले दोधारमा परेको छ। त्यसबारे पुष्टि गर्दै मोर्चाका महासचिव रोशन गिरीले उक्त सम्मान ग्रहणका लागि नेपाल जान अनुमति दिन भारतीय गृह मन्त्रालयलाई पत्रचार गरेको जनाएका छन्। खासै नाम नसुनेको हिमाली संस्कृति समूहले नेपाली संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आगामी अप्रेल 28 काठमाडौँमा गुरुङलाई सम्मान गर्न लागेको बताएको छ। राष्ट्रपति रामवरण यादवबाट गुरुङलाई सम्मान गर्ने कार्यक्रम रहेको दावी गिरीले गरे, तर राष्ट्रपति कार्यालयले त्यस्तो निमन्त्रणा नआएको बताएको छ। 4-5 दिन अघि हामी हिमाली संस्कृति समूहले चिठी लेखेर पठाएको थियो गिरीलाई। भारतीय दैनिक दि टेलिग्राफमा बिहिबार प्रकाशित समाचारमा विगतमा अलग गोर्खाल्यान्डको आन्दोलनमा केन्द्रित रहेका कारण गुरुङलाई सम्मान गर्ने विषयलाई शङ्काका साथ हेरेको उल्लेख छ। अन्य भारतीय नागरिकको हकमा नेपाल जस्तो छिमेकी मुलुकबाट सम्मान ग्रहण गर्दा शङ्का उत्पन्न हुने परिस्थिति आउने थिएन, तर भारतका नेपाली भाषी गोर्खाहरूको अलग पहिचानसहितको छुट्टै गोर्खाल्यान्ड राज्यको आन्दोलनमा केन्द्रित भएको पृष्ठभूमिमा मोर्चा अप्ठ्यारोमा परेको छ। उक्त समाचारमा उल्लेख छ, 1995 गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका प्रमुख सुभाष सिंहलाई नेपालमा आयोजित एक कार्यक्रममा सहभागी हुन कर्णाली मुक्ति मोर्चा नामक एक समूहले निम्त्याएपछि विवाद सिर्जना भएको थियो। त्यस लगत नेपाल सरकारले उक्त कार्यक्रम रोकिदिएको थियो। अब फेरि नेपाल सम्बन्धी समाचार नै छ। नयाँ बानेश्वरमा फ्लाइओभरका निम्ति माटो परीक्षण थालिसकेको सडक विभागले राजधानीको थप 3 स्थानमा यस्तै फ्लाइओभरको योजना अगाडि सारेको छ। कलङ्कीदेखि एयरपोर्टसम्म आउजाउ सहज पार्ने उद्देश्यले अघि बढाएको 3 फ्लाइओभरमध्ये एउटा थापाथलीदेखि त्रिपुरेश्वरसम्म, अर्को कालीमाटीमा र तेस्रो शहीद गेटदेखि त्रिपुरेश्वरको आहा अस्पतालसम्म राखिनेछ। यसका निम्ति विभागले अध्ययन सुरु गरिसकेको छ। यो क्षेत्रमा 3 हुने त्रिपुरेश्वरको ट्राफिक चाप नियन्त्रण गर्नु सबैभन्दा गाह्रो हुँदै आएको छ। त्यसैले शहीद गेटदेखि आँखा अस्पतालसम्म सबै पनि फ्लाइओभरको योजना बनाइएको हो। अर्को फ्लाइओभर थापाथलीदेखि त्रिपुरेश्वरसम्म र कालीमाटी चोकमा बनाउने निर्णय गरिएको छ। विभागले नयाँ बानेश्वर र मैथीदेवीमा 2 भूमिगत मार्ग सबिएको तयारी पनि अगाडि बढाएको छ। नयाँ बानेश्वरमा भूमिगत पैदल मार्ग बनाउने योजना विभागको छ। त्यसै गरी मैथीदेवीदेखि के पुरानो बानेश्वर हुँदै सिन्हमङ्गलसम्म निस्कने अर्को भूमिगत मार्गले पनि सवारी साधनहरूको आगमन गराउनेछ। आजको लागि भोइस अफ साङ्गिलामा समाचार यति नै। तपाईँले रेडियो एडलेटको 101.5 FM भोइस अफ साङ्गिला सुन्दै हुनुहुन्छ। तपाईँ अनलाइन मार्फत radio.adelaide.edu.au मार्फत संसारभर हामीलाई सुन्न सक्नुहुन्छ भने तपाईँले फुर्सदको समयमा www.ipsjournal.com पनि भोइस अफ साङ्गिला सुन्न सक्नुहुनेछ। अब गीत सङ्गीतको पालो। गीत सङ्गीतमा तपाईँलाई म पहिलो सङ्गीत दिपेश किशोर भट्टराईको यो मिठो सङ्गीत धुन सुनाउँदैछु। नयाँ वर्षको उपलक्ष्यमा तपाईँलाई शुभकामनासहित यो गीत तपाईँको लागि म अहिले पस्किन लागेको हुँ।
शुभकामना नवयुगलाई, नवयुगका युवाहरूलाई शुभकामना, नव कुरा नवयुगका पाखुराहरूलाई शुभकामना, नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना, नव कुरा नवयुग
नवयुग को बने रसा युवा मन निश्चल निडरा बेभर निष्कपट सबै असत्यहरू तेरो छाती सत्यको लागि लडी दिने
हजुर श्रोताहरू, यो तपाईँ सुन्दै हुनुहुन्छ दिपेश किशोर भट्टराईको स्वरमा शुभकामना गीत नयाँ वर्षको उपलक्ष्यमा तपाईँलाई सुनाएँ। मेरो हातमा एउटा पाठशालाको सूचना परेको छ, नेपाली भाषा सम्बन्धी पाठशाला मसिना बालबालिकाका लागि दलिएमा पाठशाला सञ्चालन भइरहेको छ। सहभागिता उत्साहप्रदेखिको शैलीसम्मको भेट्दाखेरि हालै पाठशालाले आयोजना गरेको पिकनिकमा झन्डै 70 नेपाली भाषीहरूले सहभागिता जनाएको आयोजकहरूले जनाएका छन्। यो निकै उत्साहप्रद सहभागिता रहेको छ। यदि तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई नेपाली भाषा लेखन वा बोल्न सिकाउने इच्छा राख्नुहुन्छ भने तपाईँ हाम्रो फेसबुकमा सङ्गीतका आवाजहरूको फेसबुकमा आएर आफ्नो विवरण अथवा कन्ट्याक्ट डिटेल्सहरू छोड्न सक्नुहुन्छ। हामी तपाईँलाई पाठशालासँग सम्पर्क गराउने प्रयास गर्नेछौँ। श्रोताहरू, अहिले अघि मैले सुरुमा तपाईँलाई भने आज मैले यो नेपाली संस्कृतिमा रहेको धामी झाँक्रीबारे केही जानकारी अथवा केही विषयवस्तु तपाईँलाई सुनाउँछु भनेर। हाम्रो समाजमा विभिन्न खाले संस्कृति छन्, ती सबैमा आफ्नै किसिमका धामी झाँक्रीहरू छन्। धेरै पढे लेखेका र अनुभव भएका डाक्टरहरूले बिरामीलाई गलत उपचार दिएका कारण बाहिर आएका र डाक्टर कारवाहीमा परेका समाचार पनि छन् भने अन्दाजका भरमा उपचार दिने धामी झाँक्रीले पनि त्यस्तो गल्ती गर्न सक्दा हुन्। कुनै दुर्गम गाउँमा जानुहोस् तपाईँ, मनोवैज्ञानिक त मानौ कि तपाईँ त्यसको बासिन्दा त्यहाँको बासिन्दा हुनुहुन्छ, तपाईँको परिवारमा कोही बिरामी भयो त्यस अवस्थामा तपाईँको उपचार दाता भने झाँक्री नै हुने सम्भावना छ। त्यहाँ तपाईँको नजिकबाट कुनै स्वास्थ्य संस्था नहुनसक्छ, त्यस्तो अवस्थामा तपाईँले स्वास्थ्यकर्मीको छनक पनि पाउन नसक्नुहुन्छ। तपाईँ न त औषधि पाउनुहुन्छ न त कुनै यन्त्र उपकरण अथवा सार सामग्री उपचारको लागि। यस्तो अवस्थामा धामी झाँक्री नै तपाईँको सहायक हुन सक्छन्। नेपाल, भारत र भुटानका सबै जनजाति समुदाय धर्म संस्कृतिमा धामी झाँक्रीको चलन छ र अझै पनि रहने देखिन्छ। यो धामी झाँक्री र डाक्टरमा को ठुलो वा को सानो भन्ने प्रश्न होइन, समाजको संस्कृति र चालचलनलाई सम्मान गर्दै डाक्टर धामी झाँक्री आम जनता सबैलाई सबलीकरण गर्दै सकारात्मक ढङ्गले सदुपयोग गरी सामाजिक व्यवस्था सुधार गर्ने कुरो हो। सबैलाई आफ्नो क्षमता अनुसार सबैसँग मिलेर काम गर्ने वातावरण सिर्जना गर्नु हो, सबैलाई उचित सम्मान दिनु हो। यस्तो कामले स्वास्थ्य सूचकाङ्कमा सुधारको सङ्केत प्रस्तुत गर्दछ। श्रोताहरू, यो धामी झाँक्री सम्बन्धी यो सामग्री म प्रस्तुत गर्दै जानेछु। यस बिचमा तपाईँलाई म एउटा डकुमेन्ट्री सुनाउँदैछु। यो रेडियो माफ गर्नुहोला, सगरमाथा टेलिभिजनबाट प्रसारित भएको धामी झाँक्रीप्रतिको आकर्षण भन्ने डकुमेन्ट्री रहेको छ। तपाईँलाई यो डकुमेन्ट्री सुनाउँछु, त्यसपछि म धामी झाँक्री सम्बन्धी मेरो यो प्रस्तुति फेरि अगाडि लिएर आउनेछु।
रङ्गी बिरङ्गी जामा, थरी थरीका माला जडित पगरी अनि तान्त्रिक विधि अनुसार बनाइएको ढ्याङ्ग्रो ठट्टाएर उफ्रने प्रकृतिका पुजारीहरू, यिनीहरू धर्म जात र वर्णसँग कुनै सम्बन्ध राख्दैनन्। प्रकृतिको पूजा गर्छन् र भूत प्रेत पिसाब सूर्य तारा ग्रह र उपग्रहबारे सजिलै व्याख्या गर्छन्। धामी झाँक्रीको सम्प्रदाय अनुसार बेग्ला बेग्लै वैदिक विधि हुन्छ। राई तामाङ शेर्पा गुरुङ र मगरको झाँक्री बिदा जगाउने तथा झारफुक गर्ने आआफ्नै विधि छ। यो विधा कम्तीमा पनि 50,000 वर्ष पहिलेदेखि नै अस्तित्वमा आएको मानिन्छ। धामी झाँक्रीलाई विश्वका सबैभन्दा पुरानो वैज्ञानिक पनि भनिन्छ। आधुनिक चिकित्सा विज्ञान अस्तित्वमा आउनु अघि नै एक मुठी अक्षतामा जोखाना हेरेर रोग ग्रह दशा पत्ता लगाएर तान्त्रिक विधि अनि जडीबुटी जन्य सामग्रीले उपचार गरिदिने झाँक्रीहरू प्रशस्तै भेटाइन्थ्यो र अहिले पनि यही विधाका अनुयायीहरू नेपालमा स्वयं छन्। अहिले विश्वका अति समृद्धशाली राष्ट्रहरूमा समेत तान्त्रिक उपचार पद्धति प्रतिको आकर्षण बढेर गएको छ। सम्पन्न देशका सम्पन्न समुदाय यसतर्फ आकर्षित हुँदै गएका छन्। तान्त्रिक विद्या कसरी प्राप्त हुन्छ त? अधिकांश धामीहरू भन्छन्, मलाई वन झाँक्रीले लग्यो र यो विद्या सिकाएर पठायो, अथवा मलाई राति राति देउता चढ्यो र अदृश्य शक्तिले तन्त्र मन्त्र सिकायो। त्यसैमा आधारित भएर यिनीहरू देशकाल र परिस्थिति अनुसार सिङ्गो मुलुकको बारेमा समेत भविष्यवाणी गर्ने गर्छन्, जसमा विश्वास गर्नेको संख्या पनि विज्ञान र प्रविधिको विकाससँगै बिस्तारै बढ्दै गएको छ। तान्त्रिक उपचार पद्धति प्रति विश्वास राख्नेहरू दावी गर्छन्, मलाई औषधि विज्ञानले निको पार्न नसकेको रोग धामी झाँक्रीले निको बनाइदिएको छ, मलाई विश्वास छ। 2.5 दशक अघि काठमाडौँ नैका स्थित बानिया गाउँमा खुलेको विश्वको यो पहिलो धामी झाँक्री अनुसन्धान केन्द्रमा यस्ता पात्रहरू प्रशस्तै भेट्टाइन्छन्। यो हिमालयन धामी झाँक्री अनुसन्धान केन्द्रमा उपचार गराएर बसेका विदेशीको कुरा सुन्दा लाग्छ, हामीले यो अत्यन्तै मूल्यवान उपचार प्रणालीलाई आधुनिकताका नाममा अझै लुकाएर राखेका छौँ। झाँक्री मोहन राईको यो घर अहिले पश्चिमेली मुलुकका सयौं विद्यार्थीका लागि झाँक्री विद्या सिक्ने मन्दिर जस्तै भएको छ। यो घरमा नेपाली भन्दा धेरै विदेशीहरू पढ्न आउँछन्। औषधि र प्रविधिको अध्ययनमा लाखौं डलर खर्चेकाहरू कुखुराको एउटा अन्डा र 4 गेडा अक्षता अनि तान्त्रिक ज्ञानमा विश्वास गर्छन्। उनीहरूलाई विश्वास जागेको छ, विश्वविख्यात चिकित्सकले गर्न नसकेको उपचार यहाँ सम्भव हुन्छ। आफ्नो रोगको उपचार कतै पनि सम्भव नभएपछि सपरिवार सात समुद्र पारीबाट नेपाल आएर उपचार गराउनेहरू पनि यहाँ थुप्रै भेटाइन्छ। अनि औषधि विज्ञान सूचना प्रविधि तथा ग्रह र नक्षत्रको अध्ययन गरिरहेकाहरू धामी झाँक्री विद्याबारे अनुसन्धान गर्न यहाँ आउन थालेका छन्। झाँक्री राईको अनुभव छ।
साँच्चै भन्नुपर्दाखेरि के हुन्छ भने मेरो इन्स्टिच्युटमा 12-13 वर्षदेखि धेरै राम्रो राम्रो मान्छेहरू आउन थालेछन्। किनभने मेरो सालो पछि विदेशमा गएर मेरो भन्नु र मेरो काम गर्नुले गर्दाखेरि कतिपय मेडिकल डक्टरहरू आए। हिजो अस्ति पनि एउटा मेडिकल डक्टर आएर गए, म्युनिकको एउटा चाहिँ त्यहाँको चाहिँ डाइरेक्टर हो, त्यहाँको बेभेरियाको मेडिकल चिफ हो, ऊ पनि आएर 2 हप्ता सिकेर गयो। अब उनीहरूलाई यति साह्रो क्युरियोसिटी छ कि यो ट्रेडिसनल हिलिङले के गर्छ भन्ने कुरो उनीहरू चाहिँ गरिरहेछ। यस साइन्टिस्टहरू आउँछ, एन्थ्रोपोलोजिस्टहरू आउँछ, बेस्ट धेरै चाहिँ त्यहाँ एन्थ्रोपोलोजी र डक्टर मेडिकल डक्टरहरू नै आउँछ। यिनीहरूलाई चाहिँ के भन्नु चाहिँ यिनीहरूलाई कम्बाइन गर्नु चाहिरहेछ, यो ट्रेडिसनल हिलिङ र जुन वेस्टर्न मेडिसनलाई यिनीहरूलाई कम्बाइन गर्नु चाहिरहेछ। किनभने यिनीहरूले पनि थाहा पाइसक्यो कि कतिपय बिरामी कतिपय उहरूलाई चाहिँ नि उनीहरूको दबाई पानीले काम गरेको छैन, ट्रेडिसनल हिलिङकै ऊ हुन्छ। जस्तै भनौँ न सातोको बारेमा, सातो कहाँ गयो, यिनीहरूले मिसिन बनाउनु सकेको छ, सातो खोज्दै हेर्नुहोस्, बुझ्नु भएन, एक्सरे गर्ने तपाईँको भित्र आँधाबुढी सब देखाइदिन्छ, तर सातो कहाँ गयो, चक्र केहीमा कसरी हानि भयो, अब एलिमेन्ट सिस्टम कसरी के भयो, सिर ढल्यो भने कता ढल्यो, तल्ती ढल्यो कि माथितिर ढल्यो, कतातिर ढल्यो, दाई बायाँ कता ढल्यो, सिर ढल्ने भन्ने कुरो हाम्रो नेपालीहरूलाई पनि राम्रो थाहा छैन। मेरो शिर ढल्यो भने चाहिँ कसरी ढल्यो, शिर कति बेला ढल्छ, अनि ढलेपछि के गर्नुपर्छ भने त्यो नै थाहा छैन। भनेपछि मेरोमा धेरै चाहिँ डक्टरहरू आउँछ। मैले यो पहिला महेन्द्र नेपाल टिचिङ हस्पिटलको डाइरेक्टर हुँदाखेरि म त्यहाँ काम गर्थेँ, म त्यहाँ टिचिङ हस्पिटलले मैले काम गरेँ, र मैले उसमा यो नर्विकमा पनि मैले एकचोटि गएर उपचारहरू गरेँ, धामी झाँक्री यो पार्वती राईले मैले गर्दाखेरि। त्यस कारणले गर्दाखेरि बाहिरको डक्टरहरूलाई धेरै चासो छ, यहाँको डक्टरहरूलाई भन्दा, हाम्रो यहाँको जनरल मान्छेहरूलाई भन्दा धेरै चासो छ नि, बाहिरको मान्छेलाई चासो छ, बुझ्नु भएन। अब यहाँ हेर्नुहोस् त, यहाँ पनि डक्टरहरू छ, अहिलेको यो ग्रुपमा पनि डक्टर छ, दुई दुईजना नर्सहरू छ, एन्थ्रोपोलोजिस्टहरू छ। अब यिनी चाहिँ त्यत्रो त्यत्रो विद्वान भएर म जस्तै एउटा धामी जाबकोमा किन आएर चाहिँ मरिहाल्नुपर्ने, उनीहरूलाई थाहा छ नि त, उनीहरूले थाहा पाइसक्यो महत्त्व के छ भन्ने कुरो, यो कुन पद्धति हो, यसले के चाहिँ गर्छ भनेको सबै उनीहरूलाई थाहा छ। आमा हाम्रो नेपाली चाहिँ एउटाले अर्कोलाई खुट्टा तान्ने, खिच्रो काट्ने, आरिस गर्ने, रिस गर्ने, पचाउँदै पचाउँदैन, अब उहाँहरू के छ भने बटन दबाइदिएपछि टेलिभिजनमा सबै देखिहाल्छ कि र सबै उसलाई त्यही मात्रै थाहा छ। घरमा बसेको त ल म त जति लाख तिरेर भए पनि म त अमेरिकै जानुपर्ने, जर्मनी नै जानुपर्ने, लन्डन नै जानुपर्ने, आफ्नो देशमा भइरहेको चिजलाई औषध उपयोग गर्नु नसकेर। अब हेर्नुहोस् यहाँ हाम्रो यो धामी झाँक्रीले चाहिँ राम्रोसँग सङ्ग्रह गर्ने भने धामी झाँक्रीले के चाहिँ गर्नु सक्दैन, के चाहिँ दबाई बनाउनु सक्दैन, म ठोकुवा दिएर भन्छु, यो संसारमा सर्वप्रथम दबाई जडीबुटी कसले आविष्कार गरेको थियो, कसले भेटे त, खानेकुरा कसले भेटे त भन्नुहुन्छ भने धामी झाँक्रीले नै भेटेको।
पत्याउन मुस्किल पर्छ, दुई दशक अघि खाम्पा मगरको संस्कृतिबारे अनुसन्धान गर्न नेपाल आएका जर्मनीका स्नायुरोग विशेषज्ञ डाक्टर आन्द्रियास राइमान्स यही केन्द्रमा आएर अनुसन्धान गर्दा गर्दै ढ्याङ्ग्रो बजाएर तान्त्रिक विधिअनुसार उपचार गर्ने झाँक्री भएर फर्किएका छन्। 15 वर्ष लगाएर तान्त्रिक विद्या अध्ययन गरेपछि डाक्टर आन्द्रियासले नेपालका अधिकांश राई लिम्बू र मगरको बाहुल्यता भएको गाउँ पनि घुमेका थिए, अनि अन्तत डाक्टर आन्द्रियास पोख्त धामी भएर जर्मनी फर्किएका छन्। अहिले उनको घरमा पश्चिमा देशका बिरामीको लाइन लाग्छ, उनी अस्पताल छाडेर कुखुराको अन्डा अनि चार गेडा अक्षतामा जोखाना हेर्ने भएका छन्। त्यसपछि डाक्टर आन्द्रियासको गुरु खोज्दै विदेशीहरू नेपाल आएका छन् र झाँक्री विद्या सिकेर गएका छन्। पोख्त तान्त्रिक अथवा झाँक्रीले प्रकृति, जल, आकाश, भूत, प्रेत, मसानलाई बाँधेर उपचार गर्दा जस्तोसुकै गम्भीर रोग समेत निको हुने विश्वास छ। विश्वमा औषधि विज्ञान सुरु हुनु अघि झारफुक विद्या नै प्रचलनमा थियो, झाँक्री विद्यालाई नै अनुसन्धान विद्या मानिन्थ्यो र यसैका आधारमा जडीबुटी जन्य उपचार पद्धति अस्तित्वमा आएको थियो। बोक्सी, भूत, प्रेत, मसान, विगत, वर्तमान तथा भविष्य सबै कुरामा विश्वास गर्नेहरू ढ्याङ्ग्रो ठट्टाएर उपचार गराउन जान्थे। यस्तो उपचार पद्धतिमा पूजा हुने वन झाँक्रीलाई आत्मा शुद्धि, आत्मा ज्ञान, आत्मा सन्तुष्टि अनि आस्थाको आकृति मानिन्छ। तर पनि वन झाँक्रीको सजीव अस्तित्व कसैले देखेको छैन। यो त एउटा आकृति हो र प्रकृतिको पूजा गर्दा पैदा हुने आत्मज्ञान मात्रै हो, प्रकृतिका पुजारीहरू यसै भन्छन्। नेपाली समाजमा विकृतिका रूपमा लिँदै आएको कुखुरे धामी प्रथामा भने पोख्त धामीहरू विश्वास गर्दैनन्। तिनै कुखुरे धामीले तान्त्रिक विद्याको हारमा वन झाँक्रीको हारको हल्ला फिजाउने गरेको अनि ठग्ने गरेको पाइन्छ, पोख्त धामी झाँक्रीहरू यसै भन्छन्। सच्चा धामीहरू रोगको प्रकृति अनुसार मध्य रातमा मन्त्र जगाएर बिरामीको उपचार गर्छन्। गलाभरि थरी थरीका माला हुन्छ, जनावरका हड्डी, प्वाख तथा ढ्याङ्ग्रो अनि त्यस्तै प्रकृतिको पहिरन लगाएर उनीहरू उफ्रने गर्छन्। वन झाँक्रीको स्वरूप र आकृति बारे सबै धामी झाँक्रीहरू अनभिज्ञ छन्। तथापि उनीहरूको आत्मज्ञानले बकेको हरेक शब्द तान्त्रिक र अर्थपूर्ण मानिन्छ। यो उपचार पद्धतिमा संसारमा धामी झाँक्रीको महिमा बढेर गएको छ, यसलाई स्वीकार्नै पर्छ। नेपालका सन्दर्भमा तान्त्रिक विद्यालाई रैथाने उपचार पद्धति पनि मानिन्छ, तर पनि यो उपचार पद्धतिले जर्मनीमा भने कानुनी मान्यता पाएको छ। तान्त्रिक विद्या र धामी झाँक्रीको रैथाने उपचार पद्धति प्रति नेपालको सहरी इलाकामा त्यति विश्वास गरिँदैन, तर यिनीहरू ढ्याङ्ग्रो ठोकेर गम्भीर चोट बाहेक सबै रोग निको पार्ने शक्ति आफूहरूमा रहेको दावी गर्छन्। नेपालबाट झाँक्री विद्या सिकेर गएका विदेशीले यहाँ सिकेको झाँक्री विद्यालाई अहिले थुप्रै मुलुकमा वैज्ञानिक ढङ्गले विकास गरिरहेको झाँक्री सुरज राईको अनुभव छ।
यहाँ मेन तात्पर्य के हो भने यिनीहरू यस देशमा आएर धामी झाँक्री पद्धतिमा जुन एउटा ज्ञान छ, जो मान्छे निको पार्ने एउटा विधि छ हामीसँग, त्यो विधिलाई चाहिँ सिकेर त्यसको तरिका सिकेर त्यसले एउटा मसिनमा हालेर ल्यापटप भनौँ कम्प्युटरमा हालेर त्यो चिजलाई चाहिँ उनीहरूको एउटा सिस्टम छ, डायग्नोस्टिक मेथडहरू छ, हिलिङ मेथडहरू छ, त्यो चाहिँ एउटा मसिनमा हालेर त्यो मसिनबाट चाहिँ मान्छेलाई ढ्याङ्ग्रो नबजाइकन ढ्याङ्ग्रो बजाउने जुन पद्धति छ त्यसलाई चाहिँ मसिनमा हालेर त्यो मसिनले चाहिँ काम गरेर मान्छेले निको पार्ने उनीहरूको एउटा तरिका उनीहरूले नयाँ एउटा इभल्भ गरेछ। त्यो त्यो चिजलाई चाहिँ फुलफिल गर्न त्यो त्यो डिमान्डलाई मिट गर्न चाहिँ उनीहरूले संसार गरेको नेपालमा मात्र होइन विभिन्न देशमा गएर धामी झाँक्री पद्धति सिकेर त्यसको डेटा चाहिँ यहाँ हालेर त्यो डेटाले काम गर्ने हो। जस्तो देख्नुहुन्छ यो मसिन छ, यो चाहिँ हाम्रो झाँक्रीले मारी छामेको जस्तै भयो, हाम्रो झाँक्रीले मारी छामे भनेको जस्तै हो, र हाम्रो झाँक्री झाँक्रीले फुक्ने भनेको जस्तै हो त्यो हो, र यसको यसले नारी पनि छाम्ने हो र यसले औषधि पनि उपचार गर्ने हो। भनेपछि यो चाहिँ दिमाग हो, यो चाहिँ नारी हो, औषधि हो, यो यो सबै काम गरेर चाहिँ चिज यसले हो।
जस्तो यो तपाईँले नारी छाम्ने भनेको नि होइन, यसको के के गरेर देखाउनुहोस् न।
नारी छाम्ने भनेको तपाईँको यहाँ दुईवटा चिज छ, दुईवटा चिज छ, यसबाट चाहिँ तपाईँको यहाँ औरा हालिन्छ, जस्तो अब यो मैले यो कागज गरेको छ, कागज ऱ्याप गर्नुको कारण पनि त्यसमा अरू इफेक्ट नहोस्, त्यो कम्प्लिटली क्लिन हुन्छ, त्यसलाई डिसइन्फेक्ट गरेर अनि त्यो डिसइन्फेक्ट गरेर त्यसमा औला हालिन्छ। जस्तो मेरो औला त्यसमा हालियो, जस्तो भनौँ यसरी हालियो, यसलाई त्यो औला हालिन्छ, त्यो औला हालिसकेपछि यसले स्टडी गर्छ, यसले स्टडी गरेर यो इन्फर्मेसन यहाँ पठाउँछ कम्प्युटरमा, कम्प्युटरमा इन्फर्मेसन पठाएपछि कम्प्युटरले के भन्छ, तपाईँ चाहिँ फलाना 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 रोड छ, तपाईँ यो समस्या छ, तपाईँ यसको लागि यो यो गर्नुपर्छ भनेर कम्प्युटरले भन्छ। त्यसपछि के गर्छौँ हामी, यो चिजहरू छ जस्तो यसमा चाहिँ यो चाहिँ उनीहरूले औषधि बनाइसकेको छ, यो एसेन्सहरू छ, अब लिक्विडहरू छ, यहाँ अरू ग्लोबुलहरू हुन्छ, ग्लोबुल भनेको चिनीको गरा जस्तो सान्सन हो, त्यो चिज चाहिँ यसमा हाल्छ र इन्फर्मेसन इन्फर्मेसन त्यसमा मिसिनमा यो औषधिमा जान्छ र यो उसले कुन औषधि बनाएको हुन्छ, यो रोगको लागि कुन औषधि झाँक्रीले फुक्छ, तर उसले चाहिँ के गर्छ भने त्यो फुक्ने विधिलाई चाहिँ उसले घर मेसिनबाट उसले फिड गर्छ, यहाँ फिड गरेर यो रोगको लागि कुन औषधि बनाउनु पर्ने भन्दा त्यो इन्फर्मेसन चाहिँ त्यो औषधिमा हुन्छ। त्यो टेक्निक चाहिँ के हो भने कम्प्युटरले यसमा इन्फर्मेसन हालेर त्यो औषधि खाएर चाहिँ मान्छे निको हुन्छ र उनीहरूले निको पाइरहेको छ, त्यही चिज हो यसको विधि चाहिँ त्यो हो। यसबाट चाहिँ नारी छाम्ने हो, यसबाट चाहिँ औषधि बनाउने हो, यो नारी छाम्ने भयो, यो फोटो हो हाम्रो हिसाबमा चाहिँ एउटा चाहिँ यसले चाहिँ स्टडी गर्छ मान्छे घरमा, यसले चाहिँ औषधि बनाउँछ।
यसको नाम के भन्नुभयो?
यो टेक्निक चाहिँ राजनीतिक भन्छ।
विदेशीहरूले झारफुक गर्ने वैज्ञानिक पद्धति अनुसार मेसिन पनि बनाइसकेका छन्। अहिले यही मेसिनबाट नाडी हेरिन्छ अनि फुक्ने परम्परा पनि सुरु भएको छ। कतिपय झारफुक केन्द्रमा त राजधानीका ठुला ठुला अस्पतालमा भन्दा पनि बढी भिड अहिले देखिने गरेको छ। त्यसैले त विश्वका ठुल्ठुला विश्वविद्यालयले तान्त्रिक विद्यालाई अध्ययनको मान्यता पनि दिएका छन्। तर तान्त्रिक विद्या र उपचार पद्धतिमा विधि पुर्याउन सकेन भने तान्त्रिक विद्या र उपचार प्रणाली हानिकारक हुने पनि यिनीहरूको अनुभव छ। यो उपचार अनि मन्त्र उच्चारणमा विधि पुगेन भने बिरामी निको हुनुको सट्टा बौलाह समेत हुन्छ। तर पनि धर्म संस्कृतिलाई बोझ्ने सम्झिने विकसित मुलुकका नागरिकमा अहिले तान्त्रिक विद्याको महत्व र महिमा बारे अनुसन्धान गर्ने लहर चलेको छ। तथापि नेपालभित्र तान्त्रिक विद्यालाई ठगी खाने माध्यम मात्रै मानिने गरिन्छ र केही वास्तविक तान्त्रिक बाहेक धेरैले यसलाई ठगी खाने माध्यम जस्तै बनाएका पनि छन्।
संगीत र कलाको संगम तपाईं हाम्रो आफ्नै कार्यक्रम
हरेक आइतबार दिउँसो 1 बजे रेडियो एडलेट 101.5 मेगाहर्जमा
नबिर्सिनु है सुन्न
श्रोताहरू यो विज्ञापनभन्दा अलिकति अगाडि तपाईँ धामी झाँक्री सम्बन्धी एउटा डकुमेन्ट्री सुन्दै हुनुहुन्थ्यो सगरमाथा टेलिभिजनले तयार पारेकी डकुमेन्ट्रीको श्रव्य सामग्री चाहिँ तपाईँलाई म सुनाएँ सुनाएँ दृश्य सामग्री त तपाईँले मैले सुनाउन सकिनँ तपाईँलाई लाग्दैन होला सायद अब अस्ट्रेलियामा हामी जहाँ बस्छौँ त्यहाँनिर धामी झाँक्रीकै धेरै महत्त्व होला तपाईँलाई धामी झाँक्रीप्रति त्यति विश्वास पनि नहोला सायद तर यो डकुमेन्ट्रीले धामी झाँक्री सम्बन्धी केही मिठा मिठा तथ्यहरू पनि बाहिर ल्याएको छ मलाई अफ्रिकाको एक दुईवटा अनुभव मैले भेटाएको छु त्यो अनुभवहरू अथवा अफ्रिकामा गरिएको अनुसन्धानको धामी झाँक्री सम्बन्धी अनुसन्धान र पुराना घरेलु के भने औषधि विज्ञान सम्बन्धी केही सामग्रीहरू मलाई तपाईँलाई भन्न मन पऱ्यो अफ्रिका र चिनमा केही यस पुराना भनौँ घरेलु औषधि सम्बन्धी र धामी झाँक्री सम्बन्धी केही अध्ययनहरू गरिएको छ अफ्रिकामा परम्परागत उपचार प्रणालीमा कार्यरत धामी झाँक्री वैद्यहरूलाई कुनै निश्चित पाठ्यक्रमको तालिम दियो उक्त पाठ्यक्रममा पोषण सरसफाइ जडीबुटी खोप सरोरोग प्राथमिक उपचार पर्यनियोजन बालबालिका गर्भवती सुत्केरीको हेरचाह आदि कुरामा समावेश गरियो आधारभूत र उपयोगी शिक्षाले गर्दा त्यहाँको समाजको स्वास्थ्यमा राम्रो सुधार आउँदै गयो यो थियो अफ्रिकाको अनुभव चिनको अनुभव छ नयाँ चिनको निर्माणका लागि चिनले पनि स्वास्थ्यमा अधिकरण गर्न र सबैको पहुँच पुर्याउन उदाहरणीय काम गरेर देखाए आधुनिक र परम्परागत चिकित्साका ज्ञान र सिप सबै खाले स्वास्थ्यकर्मीलाई सिकाउने र जनताको सेवामा लगाउने निर्णय गरे ग्रामीण युवा युवतीहरूलाई आधारभूत तालिम दिएर गाउँ गाउँमा खटायो चिनमा यो कार्यक्रम यस्तो खुड्किलो भयो जसको आधुनिक चिनलाई संसारकै शक्तिशाली हुन जनस्तरमै तागत दियो चिनको यस्तो सफलताले 1978 अल्माटा घोषणामा सबैका लागि स्वास्थ्य भन्ने नारा ल्याउन र प्राथमिक उपचारलाई मजबुत बनाउने योजनामा समेत प्रेरणा भयो डाक्टर विदेशी प्रिस्क्रिप्सन नेपालको सन्दर्भमा कुरा गर्दा डाक्टर नेपाली डाक्टरहरू अथवा भुटानी डाक्टरहरू अथवा भारतीय डाक्टरहरू चाहिँ विदेशी प्रिस्क्रिप्सनको विज्ञान पढ्छन् र हाम्रो देशतिर फर्केर आएर चाहिँ औषधि चाहिँ त्यही उनीहरूले पढेको अनुसार बिरामी र प्रिस्क्राइब गर्छन् उनीहरूलाई हिमाली जडीबुटी र यसले चिकित्सा विज्ञानमा खेलेको भूमिकाबारे खासै त्यति धेरै थाहा छैन कोही बेला तपाईँले सुन्नु पनि भएको होला पुरानो औषधि अथवा जडीबुटी बेच्ने वैद्यहरूलाई चाहिँ अथवा धामी झाँक्रीहरूलाई चाहिँ सरकारले त्यस्तो सञ्चालन नगर त्यस्ता कार्यक्रममा सञ्चालन नगरमा रोक पनि लगाएको थियो कतिपय धामी झाँक्रीलाई कुन कुन बिरामीलाई के उपचार चाहिन्छ र कस्तो स्वास्थ्य संस्थामा पठाउनु भन्ने बारेमा जानकारीको अभाव छ र तिनीहरू सबैले घरेलु प्राथमिक उपचारका का पर्याप्त ज्ञान र सिप पनि जान्दैनन् विश्व स्वास्थ्य सङ्गठनले आधारभूत रूपमा प्रयोग गर्न सकिने जडीबुटीमा आधारित घरेलु उपचारका विधिहरू पनि निर्माण गरेको छ त्यसका आधारमा पनि आधारभूत ज्ञानको विकास हुन सक्छ यति धेरै धामी झाँक्री सम्बन्धी सामग्रीहरू तपाईँलाई प्रस्तुत गर्दै गर्दा बिचमा म एउटा धामी झाँक्री सम्बन्धी नै मिठो गीत प्रस्तुत गर्दैछु झाँक्री शैलीको यो गीत पूर्वे नेपालतिर निकै प्रचलनमा रहेको छ अरुण उपत्यका वरिपरि र पूर्वी पहाडमा यो निकै चर्चामा रहेको गीत तपाईँहरूलाई म अहिले सुनाउँदैछु
हामी अजन्ताला मनुष्यले मान्छे गरी ल्याएको सर्जन गरेर ल्याऊ है हामी त केही पनि जान्दैन है परमेश्वरी
Bye.
श्रोताहरू तपाईँले निकै मिठो गीत सुन्नुभयो अहिले धामी झाँक्री सम्बन्धी नै समेटेर धामी झाँक्रीको यो परम्परागत शैलीलाई समेटेर यो गीत बनाइएको थियो झाँक्री शैलीको यो गीत. तपाईँलाई म आज धामी झाँक्री सम्बन्धी केही जानकारी दिइरहेको छु. तपाईँ रेडियो डेटको 101.5 मेगाहर्जको यो तरङ्गमा कार्यक्रम भोइस अफ साङ्ग्रीलाई सुन्दै हुनुहुन्छ. तपाईँ हामीलाई अनलाइन मार्फत radio.edle.edu.au मार्फत संसारभर सुन्नुहुन्छ सुन्न सक्नुहुन्छ भने तपाईँले आफ्नो फुर्सदको समयमा ipajournal.com पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ. यति भनेर म फेरि धामी झाँक्रीको मेरो सामग्री प्रस्तुत गर्ने क्रममा अगाडि बढ्दैछु. भनिन्छ धामी झाँक्रीले नकारात्मक अदृश्य शक्तिको कारणले हुने मान्यता रहेका समस्या समाधानमा सहयोग पुर्याउँछन्. यिनीहरू यो मन्त्र पूजा जप बलि जडीबुटी आदिको प्रयोग गर्छन्. यस्तो प्रयोगले कतिपय अवस्थामा राम्रो पनि हुने पनि अनुसन्धानले पुष्टि गरेको छ. तर सबै समस्यामा मन्त्र जपले आदि मात्रै ठिक नहुनसक्छ. कतिपय व्यक्तिले धामी झाँक्रीलाई पर्याप्त ज्ञान नभएको र सर्वसाधारणलाई डरको आधारमा मनोवैज्ञानिक रूपले बसमा राखेर झुक्याउने गरेको आरोप पनि लगाउने गर्छन्. धामी झाँक्रीले निर्दोष व्यक्तिलाई बक्सी पनि भने दुःख दिएका उदाहरण पनि छन्. सर्वसाधारण रहरले वा बाध्यताले यसो गर्न यसको सेवा लिने गर्छन्. कतिपय धामी झाँक्री जडीबुटी आदिको प्रयोग गरेर पनि रोग ठिक पार्छन्. यस्ता उदाहरण गाउँघरमा पाइन्छन्. धामी झाँक्री उत्पादन गर्न औपचारिक विद्यालय त छैनन्. तर विविध कारणले यिनीहरू उत्पादन भइरहेका छन्. या त सांस्कृतिक कारणले, या त आर्थिक कारणले, या बाध्यताले, या रहरले. कति झाँक्रीहरू छन् कुनै सरकारसँग तथ्याङ्क छैन. धामी झाँक्रीका केही सकारात्मक पक्षहरू पनि छन्. सबै धामी झाँक्री सबै कुराले राम्रो नहोलान्, तर यिनीहरूका यस्ता विशेषताहरू पनि जसले यिनको विश्वसनीयता कायम राखेको छ. यी सांस्कृतिक रूपले मान्य छन्. यिनी स्थानीयता बुझेका, जनतालाई चिने जानेका, स्थानीय भाषा जान्दछन्. आवश्यक परेको खण्डमा 24 घन्टा सहजै उपलब्ध हुन्छन्. यिनीहरू अभिभावक जस्तै ख्याल गर्ने खालको पनि हुन्छन्. सेवा शुल्क स्वैच्छिक उपाधि शुल्क पनि हुन्छ. यसरी हेर्दा यी मानवीय गुणहरू चिकित्सकमा पनि हुने आवश्यक छ. धामी झाँक्रीसँग राम्रो ज्ञान छ, जसलाई अभिलेख राख्नुपर्छ, अध्ययन र अनुसन्धान गर्नुपर्छ. विश्व स्वास्थ्य सङ्गठनले भन्छ कि चिनियाहरूले परम्परागत रूपमा प्रयोग गर्ने एक खाले तितेपातीबाट औषधिको नयाँ तितेपातीबाट नयाँ औलोको नयाँ औषधि बनाइएको छ. त्यसैले परम्परागत औषधिको संरक्षण र अनुसन्धान गर्नुपर्छ. परिष्कृत गर्दै परिमार्जन गर्दै लानुपर्छ. तालिम प्रक्रियाले धामी झाँक्रीमा विश्वसनीयता स्तरीयतामा प्रगति हुने हाम्रो प्रगति हुनसक्छ. हाम्रो समाजमा केही परम्परागत वैद्यहरू पनि छन् जसलाई राज्यले खास सहयोग नदिए पनि लामो समयदेखि हाम्रो देशको अथवा हाम्रो देशको भन्नाले नेपालको संस्कृतिको विज्ञानलाई रक्षा गर्दै र जनतालाई सेवा गर्दै आइरहेका छन्. यिनीहरूको ज्ञानलाई पनि अभिलेख गर्दै उनीहरूमा कतिपय आवश्यक तालिम र सहयोग दिँदै अनि सेवा र व्यवसायको अनुगमन गरी जनताले पाउने सेवाको विश्वसनीयता र स्तरीयतामा सुधार ल्याउनु जरुरी छ. कैयौँ जडीबुटीहरूलाई ज्यादै कम पैसाकोमा बिक्री गरिने र चोरी निकासीबाट अन्य मुलुक निकासी हुनाले राज्यले धेरै नोक्सानी बिहोर्दै आएको छ. त्यसैले यस्तो क्षेत्रको विकासका लागि सम्बन्धित निकायले महत्त्वपूर्ण कार्यक्रम ल्याउनुपर्छ. हामी हाम्रो कच्चा पदार्थ प्रसारण गर्दैनौँ. महत्त्वपूर्ण हुने कि हुने ती औषधि पनि किनेर खेर खानैदौँ. आत्मनिर्भर हुनको लागि हामीले हाम्रो क्षमता अभिवृद्धि गर्नुपर्छ. तपाईँलाई म आज धामी झाँक्री सम्बन्धी सामग्रीहरू प्रस्तुत गर्दैछु. म प्रस्तुत बिबिचमा तपाईँलाई सङ्गीत पनि सुनाउँदैछु. यो मधुर रातमा तपाईँलाई सङ्गीतको रमझम आइरहेको होला. अबको पालोमा मेरो अगाडि एउटा गीत छ, म तपाईँको लागि बजाउँदैछु. छोरी माग्न जाँदा भन्ने यो स्वरको क्रान्ति आलेको निकै चर्चामा रहेको यो गीत एकपटक निकै बजार तताएको थियो. यो गीतले क्रान्ति आलेको छोरी माग्न जाँदा भन्ने गीतको गीत तपाईँलाई अहिले म सुनाउँदैछु. यो अहिलेको म रातको समयमा
साथ छन् घरमा त आफू एक्लो छन् अझै निकिन दोतारे भन्छौ तिम्रो छोरा के भएर खोजी आऊ पहिले सरकारी जागिर ए भन्छौ तिम्रो छोरा के भएर खोजी आऊ पहिले सरकारी जागिर
छोरी माग्न जाँदा बिहे गर्छु भन्दा ससुरा परे दुधारमा क्रान्ति आलेको यो मिठो गीत तपाईँलाई सुनाएँ केही समय अघि निकै चर्चामा रहेको थियो अहिले त त्यति धेरै चलेको छैन र पनि निकै मिठो गीत छ तपाईँलाई म धामी झाँक्री सम्बन्धी यो परम्परागत शैली संस्कृतिबारे जानकारी दिइरहेको छ आजको कार्यक्रममा कतिपय समस्या बिना डाक्टर वा वैद्य वा झाँक्री पनि आफै ठिक हुन्छन् त्यसो भन्दैमा चिकित्सकीय परामर्श र जाँचबुझ गर्न पर्दैन भनेको पनि होइन कतिपय अवस्थामा उपयुक्त उपचारको खाँचो पनि हुन्छ कहिलेकाहीँ कसैले पनि राम्रो उपचार नदिन पनि सक्छ केही अवस्थामा यीमध्ये कसैको वा मिश्रित उपचार पनि राम्रो उपचारले पनि राम्रो नतिजा दिन सफल हुन्छ बिरामीको मनोबल बढाउनु मात्रै पनि ठुलो उपचार हो कोही पनि व्यक्ति आफैमा पूर्ण त हुँदैन यो कुरा धामी झाँक्री वैद्य डाक्टर सबैमा लागू हुन्छ जनचेतना स्तर कम भएको ठाउँमा उपर्वाधार कम भएको ठाउँमा डाक्टरहरू खुसी साथ जान चाहँदैन त्यसैले पनि जनताको चेतना स्तर विकास गर्न पनि धामी झाँक्रीलाई उपयुक्त तालिम दिनु जरुरी छ त्यस्तै गाउँठाउँमा रेडियो टिभी पत्र पत्रिका इन्टरनेट आदिको प्रयोग सहज पहुँच हुने वा धेरै हुने हो भने पनि धेरै जनताको आधारभूत सचेतना स्तर उकास्न टेवा पुग्ने थियो धामी झाँक्रीका आडमा हुने हिंसा हत्या अन्याय रोक्न पनि रूपान्तरणको व्यावहारिक सोचलाई सबैले आत्मसात गर्ने बेला आइसकेको छ यसो गरिनु स्वास्थ्य विकास वातावरण विकास आर्थिक विकास जीवनस्तर उकास उकास्नका लागि आदिका लागि नितान्त जरुरी छ जनताको दुःख सुखको साथीलाई घृणाको दृष्टिकोणबाट वा पैसाको दृष्टिकोणबाट हेर्दा मात्र न्याय नपुग्न सक्छ सबैलाई सम्मान र जिम्मेवारी दिनु जरुरी छ कसैले दुई चार कुरा जान्दैमा वा नजान्दैमा अन्धभक्त वा कटु आलोचक भएर समाज रूपान्तरण हुन सक्दैन तत्कालको समस्याको पहिचान गर्नु त्यसका लागि सकारात्मक समाधान को पहल गर्नु नै बुद्धिमत्ता हुन जान्छ धामी झाँक्रीको ज्ञान र सिप बढाउन सरकारी वा निजी क्षेत्रले पहल गर्नुपर्छ अनि स्वयं धामी झाँक्रीले पनि यी कुरालाई सकारात्मक हृदय सहकार्य गर्न तत्पर हुनुपर्छ तालिम र तालिम शिक्षा त सबैले सधैँ लिइरहन सकेमा सेवाग्राहीले झनै राम्रो सेवा पाइरहने थिए। श्रोताहरू, तपाईँलाई आज मैले धामी झाँक्री सम्बन्धी केही सामग्रीहरू प्रस्तुत गरेँ, धामी झाँक्री सम्बन्धी एउटा गीत पनि सुनाएँ, एउटा डकुमेन्ट्री पनि प्रस्तुत गरेँ। लाग्छ यो नेपाली समाजमा रहेको, नेपाली संस्कृतिमा रहेको पुरानो उपचार पद्धतिले तपाईँ उपचार पद्धतिबारे तपाईँलाई थप जानकारी भयो होला। धामी झाँक्री सम्बन्धी थोरै मात्रै ज्ञान हुने हामी जो विदेशमा मात्रै धेरै लामो समयसम्म बस्यौँ, सानै उमेरदेखि यतै आएर हुर्क्यौँ हामी, ती श्रोताहरूको लागि भने यो धामी झाँक्री सम्बन्धी यो आजको प्रस्तुतिले निकै के जानकारी थप्यो होला भने मलाई लागेको छ। अब घडीको सुईलाई अगाडि हेर्दाखेरि मलाई लाग्छ मैले बिदा माग्नुपर्ने बेला भइसकेको छ, मसँग 5 मिनट मात्र बाँकी छ, आधी घन्टा माफ गर्नुहोला, 1 घन्टाको समय कति छिटो बित्यो थाहा भएन, अरू धेरै समय बसेर तपाईँहरूलाई मिठा मिठा गीत सङ्गीत र अरू थुप्रै जानकारीहरू प्रस्तुत गर्ने अभिलाषा त थियो, तर पनि समयले नेटो काटिसकेको छ, त्यसैले मैले जानुपर्छ। अर्को आइतबार 9:30 बजेर 30 मिनटमा रेडियोमा तपाईँ भोइस अफ साइलेन्स सुन्न सक्नुहुन्छ, रेडियो एडिलेडको 101.5 MHz। तपाईँ अर्को आइतबारको 9:30 बजे फेरि पनि हामीलाई भेट्न तयार रहेर बस्नुहोला। आजको लागि मैले बिदा दिने बेला भइसकेको छ, जाँदा जाँदै तपाईँलाई म एउटा मिठो गीत सुनाउँदैछु, छोडेर जाँदैछु। यो मिठो गीत छ कर्णदासको ठुला ठुला महल होइन भन्ने मिठो गीत, निकै चर्चित रहेको यो गीत तपाईँलाई म आज सुनाउँदैछु र मलाई बिदा दिनुहोस् आजको लागि। शुभरात्रि र जाँदा जाँदै तपाईँलाई फेरि पनि नयाँ वर्ष 2059 को शुभकामना।
माग्ने मैदान होइन धानु मार्ने खेत दियो झुपडीमा हात तिखार्छु खेतै भरि पसिना चौँछु अब आउने साल हेर हो मेरो चन्द्र सूर्य फरफराउँछ लहराउँछु हो फरफराउँछु भोजन देऊ लाजलाई ढाकी देऊ भोकालाई भोजन देऊ लाजलाई ढाकी देऊ प्यासीलाई चट्टान फुटाऊ रुखो खेतमा बादल खसाऊ बाझो कोखमा मुला फुटाऊ कुकमा मुला फुटाओ रगत माग्ने तलवार होइन मसी माग्ने कलम देऊ राजन धेरै बोल्ने ओठा होइन सेवा गर्ने हात देऊ हातमा आजै लेख्छु हाते मालो म आजै बुन्छु
अब आउने साल हेरा हो मेरो चन्द्र सूर्य फरफराउँछु लहराउँछु हो फरफराउँछु